मान्छेले मान्छेका सपनाहरू तोडेर त्यही सपनाहरूमा सिसा जस्तै नाना थरीका बुट्टाहरू भरेर जिन्दगीलाई रुमानी बनाउन खोज्दो रहेछ। सपनाहरू त आँखा चिम्लेपछि देखिने कुराहरू हुन्। सपना देख्न जति सजिलो छ, तर यथार्थको जिन्दगी त्योभन्दा नितान्त फरक हुँदो रहेछ। कहाँबाट कहाँ पुग्ने जिन्दगीका यात्राहरूमा भेटिँदै जाने पाइताला मुनिका धेरै सम्झनाहरू समेटेकी छु मैले आज। किन यति विघ्न सम्झनाहरू मनमा जुलुस बनेर आउँछन् र ज्वारबाट जस्तै उठ्छन्, आफैलाई थाहा हुँदो रहेनछ। तर पनि जिन्दगीका विभिन्न मोडहरूमा भेटिने ससाना झझल्कोहरू, यादहरू, स्मृतिहरू र मिठा सम्झनाहरू यति विघ्न फराकिलो दायरा बनेर आफ्नो वरिपरि उभिन्छन् कि जता फर्के पनि ती सपनाहरू हाँसिरहे जस्तो लाग्छ, ती सपनाहरूले आफैलाई गिज्याइरहे जस्तो लाग्छ। त्यसैले त आज तिनै सपनाहरू तोडेर म यथार्थको कथा लेखिरहेकी छु तपाईँलाई, मात्र तपाईँलाई। मेरो नाम सञ्चिता हो। विक्रम सम्वत 2036 सालको भदौ 17 गते मेरो जन्म कास्की जिल्लाको लेखनाथ नगरपालिकामा भएको हो। म घरकी माइली छोरी, जेठी दिदी पछि दुईजना दाईहरू र त्यसपछि मेरो जन्म भएको हो। म पछि एउटा बहिनीको जन्म भयो। मेरो बुबा सरकारी जागिरे हुनुहुन्थ्यो। म सानै छँदा उहाँ सरकारी जागिरमा संलग्न हुनुभएको थियो। मैले सानोमा लेखनाथ नगरपालिकाभित्रकै एउटा स्कुलमा पढेकी र हाम्रो परिवारले त्यहीँ पढेको, अर्थात् दिदीले र त्यसपछि दाईहरूले पनि त्यहीँ पढ्नुभएको। मेरो बुबा जागिरको सिलसिलामा विभिन्न ठाउँमा सरुवा भएर जानुहुन्थ्यो र त्यो क्रममा म र कान्छी बहिनी विभिन्न ठाउँमा पुगेका थियौँ। दिदी र दाईहरू लेखनाथ नगरपालिकामै बस्नुभएको थियो कास्की जिल्लाको। मलाई अझै पनि याद आउँछ ती सानोमा, ती बालापनहरूमा बुबा सँगसँगै विभिन्न ठाउँमा पुग्थ्यो सरकारी जागिर, कहिले कहाँ कहिले कहाँ। देशभर हिँड्दै जाने क्रममा विक्रम सम्वत 2050 सालको कुरा हो। मेरो बुबाको सरुवा राप्ती अञ्चलको दाङ जिल्लामा भएको थियो, डियर कल्याण। विक्रम सम्वत 2050 सालमा म दाङको भरतपुर स्थित महेन्द्र मावि मा कक्षा 8 भर्ना भएकी थिए। त्यति बेला बहिनी सानी थिए, ऊ 3 कक्षामा पढ्थे र त्यति बेला दिदीले बिएससी पढ्दै हुनुहुन्थ्यो कास्कीमै, र दुईजना दाईहरू पनि कास्कीबाट काठमाडौँ आउनुभएको थियो। बुबालाई गाह्रो थियो सरकारी जागिर, तर जे जस्तो भए पनि पुर्ख्यौली सम्पत्ति भएको कारणले जसो तसो हाम्रो जिन्दगी गुज्रिरहेको थियो। त्यति सम्पन्न परिवार थिएन डियर कल्याण हामी, तर पनि बुबाको लगनशीलता र आमाको विवेकपूर्ण निर्णयले हामीले राम्रोसँग पढिरहेका थियौँ। त्यसैले होला बुबाले मलाई र बहिनीलाई जहाँ जहाँ आफू जागिरको सिलसिलामा जानुहुन्थ्यो त्यहीँ लिएर जानुहुन्थ्यो। तर दिदी र दाईहरूलाई पढ्ने क्रममा जहाँ राम्रा कलेजहरू छन् त्यहीँ पढाउनुहुन्थ्यो। बुबाले अत्यन्तै मितव्ययिता अपनाउनुहुन्थ्यो, मलाई राम्रोसँग याद छ। बुबाले हमेसा सिकाउनुहुन्थ्यो अरूको लिनु हुँदैन र जति सकिन्छ कमभन्दा कम पैसामा आफ्नो जिन्दगीको गुजारा चलाउनुपर्छ। मिठो लाउन, राम्रो खान सबैलाई मनपर्छ, तर आफ्नो लक्ष्य अनुसार हिँड्नुपर्छ। बुबाको त्यही आदर्शले मेरो जिन्दगीको गोरेटो तय गर्दै गयो डियर कल्याण। हामीले जिन्दगीलाई आदर्श बनाउँदै गयौँ आफ्नो बुबाको त्यही निर्णयलाई र दिदीको बिएससीको पढाइ सँगसँगै दिदीको विवाह भएको थियो बिनाचु पोखरामै हुनुहुन्थ्यो र पछि उहाँले पोखराको पृथ्वी नारायण कलेजमा पढाउनुहुन्थ्यो। यसरी दिदीको विवाह भएपछि बुबाले हाम्रा जीवनका सपनाहरूलाई साकार पार्न हामीलाई लिएर हिँडिरहनु भयो र विक्रम सम्वत 2052 सालको कुरा हो डियर कल्याण। मैले एसएलसी पास गरेकी दाङबाट त्यसपछि म कास्की फर्के। बाबाको चाहना थियो मैले कास्कीमै पढौँ। तर बुबाको लामो समयसम्मको दाङको बसाइले मलाई दाङसँगको सम्बन्ध अत्यन्तै गहिरो लागेको थियो र जाने आउने क्रम निरन्तर चलिरहन्थ्यो। र त्यसपछि मैले कास्कीको लेखनाथ नगरपालिकाकै कलेजमा पढेँ। मेरो घर नजिकैको कलेज थियो, जाने आउने चल्थ्यो। कुरा 2053 सालको हो। आमाले अचानक मलाई दाङबाट फोन गरेर बोलाउनु भयो। मलाई राम्रोसँग याद छ, म कास्कीबाट दाङ आउने बेला भुटोलमा मेरै बसको सिटको छेउमा एकजना अद्वैसी महिला बस्नु भएको थियो। उहाँको नाम मीना हो। उहाँको घर दाङको रम्बापुर भन्ने ठाउँमा थियो र त्यही घर भएको मीना दिदीले बाटोभरि कुरा गर्दै जानुभयो। मैले बुबाको कुरा गरे, मेरो बुबाको नाम लिन साथ उहाँले चिन्नुभयो र त्यसपछि उहाँले आफ्नो श्रीमानको कुरा गर्नुभयो। उहाँको श्रीमान घोराईमा बिजनेस गर्नुहुन्थ्यो, अर्थात् हार्डवेयर पसल थियो उहाँहरूको। र यसरी त्यो मीना दिदीको सम्बन्धलाई आत्मीयता बनाउन मैले एक दिन उहाँलाई मेरो बुबा आमा बस्ने क्वार्टरमा बोलाए, जहाँ हामी सबैजना बस्थ्यौँ। मीना दिदी आउनुभयो, बाबासँग परिचय गराइदिए र त्यसपछि क्रमशः मीना दिदीको सम्बन्ध मेरो परिवारसँग स्थापित हुँदै गयो। दाङ जिल्लामा रहने र दाङ जिल्लामा अवस्थित उहाँको घरबाट कहिलेकाहीँ तरकारीहरू र त्यसै गरी दाङमा पाइने तेलका भाँडाहरू मेरो घरमा भित्रने गर्थे। बुबालाई मन परेको थिएन, तर आमाले त्यसलाई सहज रूपमा लिनुहुन्थ्यो। एउटा आत्मीयताको सम्बन्धलाई अगाडि बढाउँदै जाने क्रममा एक दिन मीना दिदीले मलाई घरमा बोलाउनु भयो। उहाँको घरमा गएकी थिएँ म, मलाई राम्रोसँग याद छ। त्यो दिन उहाँको घरमा श्राद्ध चलेको थियो। त्यति बेला म दाङमा थिएँ। शरद ऋतुको याम दक्षिण एसियाको सबैभन्दा ठूलो उपत्यका मानिने दाङ जिल्लामा पारिलो घाम झुल्केको थियो। दिउँसो पख म मीना दिदीको घरमा पुग्दा त्यति बेला एकजना मानिससँग परिचय गराइदिनु भएको थियो उहाँले। उहाँको नाम निर्मल थियो, बिएससी पढ्दै गरेको काठमाडौँमा। र मीना दिदीले भन्नुहुन्थ्यो, पढाइमा अत्यन्तै राम्रो छ, पढाइमा तेज छ। र त्यसपछिका दिनहरूमा हाम्रो सम्बन्ध त्यति स्थापित नभए पनि उसँगको पहिलो परिचयले मेरो मनमा एउटा गहिरो नाता गाँसेको थियो। तर त्यो नाता जिन्दगीको पछिल्लो मोडमा ल्याएर कसरी गाँसिन पुग्छ? र जिन्दगीको यात्रामा मान्छे हिँड्दै जाँदा घुम्दै जाँदा को कहाँ भेटिन्छ, को कहाँ छुट्छ, धेर कल्याण आज सुनाउँछु म तपाईँलाई मेरो कथा। आज दिल खोलेर भन्छु म तपाईँलाई मेरो कथा। कतै गाँसिँदै जाने, कतै छुटिँदै जाने यी जिन्दगीका लहरहरू, कतै स्थापित हुँदै जाने र कतै मेटिँदै जाने यी जिन्दगीका पाइतालाका डोबहरू आज म तपाईँलाई सुनाउँछु। बस दिल खोलेर सुनाउँछु तपाईँलाई, मात्र तपाईँलाई।
Thank you.
डियर कल्याण, असिना जस्तै बिलाएर जाने सपनाहरू र पसिना जस्तै सुकेर जाने निर्मल विपनाहरू कहाँबाट उदाउँछन्? सपनाहरू र कहाँ गएर बिलाउँछन्? विपनाहरू सपना र विपनाको बीचमा भेटिने दोसाँध यति फरक हुन्छ, यति भिन्न हुन्छ र यति त्रिकोण जस्तो भएर बसिदिन्छ जसलाई जताबाट जोडे पनि जोड्नै सकिँदैन। मान्छेहरू भन्छन् सबै कुरा लेखिएर ल्याइएको हुन्छ, लेखेको कुरा हुन्छ, देखेको कुरा हुँदैन। सायद त्यसैले होला मान्छेहरू लेखेको कुरालाई बिर्सेर देखेको कुरामाथि जोड गर्छन् र त्यसैमाथि जिन्दगीका भाग्यहरूलाई ल्याएर बजारिदिन्छन् र सिसा जस्तै टुक्रदै जाने ती भाग्यहरू कहाँ पुगेर छरपष्ट हुन्छन् थाहै हुँदो रहेनछ। तर कहिलेकाहीँ लेखिएका कथाहरूले देखिएका कथाहरू सँगसँगै आफ्नो यस्तो मिठो तादम्यता देखाउँछन् र ती कथाहरू साँझपखको नदीको तीरमा आउने छाल जस्तै मिठा र स्मृतिमा कतै झुल्किने सम्झना जस्तै बन्दा रहेछन् र कहाँ तोडिन्छन् ती जिन्दगीका सम्बन्धहरू र कहाँ पोखिन्छन् जिन्दगीका रहरहरू। आज म सुनाउँछु तपाईँलाई मेरो कथा। डियर कल्याण, मिना दिदीको माइती बुटोलमा थियो, घर रम्बापुर। मिना दिदीको श्रीमानको घोराई बजारमा हार्डवेयर पसल थियो, ठिकै चल्थ्यो। त्यति राम्रो पनि होइन, त्यति नराम्रो पनि होइन। कहिलेकाहीँ सरकारी अफिसहरूमा सामानहरू पुर्याउनु पर्यो भने मिना दिदीले बुबालाई सम्पर्क गर्नुहुन्थ्यो, बुबाले आफ्नो मान्छे भनेर सहयोग गर्नुहुन्थ्यो, सहयोगको आदान प्रदान चल्थ्यो। तर जे जस्तो भए पनि उहाँ घोराई बजार आउँदा हाम्रो क्वार्टरमा पस्नुहुन्थ्यो र आमासँग राम्रो सम्बन्ध थियो, आमाले मन पराउनुहुन्थ्यो मिना दिदीलाई र मिना दिदीले पनि आमालाई। यसरी दिनहरू बित्दै गए। त्यो बीचमा निर्मल यदा कता झुल्कन्थ्यो, कहिलेकाहीँ इमेलबाट झुल्कन्थ्यो र कहिलेकाहीँ घोराई बजारमा भेटिन्थ्यो। हामीले घोराई बजारमा धेरै पटक चिया खाएका छौँ सँगै र मनका स्मृतिहरू साटेका छौँ। दिल खोलेर भन्नुपर्दा मलाई निर्मल मन पर्थ्यो, पढाइमा तेज थियो र एमबीबीएस परीक्षा पास गरेर ऊ डाक्टर पढ्दै थियो। तर कसरी सम्बन्ध जोड्ने आफैलाई थाहा थिएन र म फेरि दाङमा बस्ने बुबा आमाको सम्बन्धको कारणले मात्र थियो। दाईहरूले काठमाडौँको पढाइ सकेर फेरि कास्की फर्केपछि र कास्कीमै पढ्न थालेपछि मेरो पढाइ पनि त्यही चल्दै गयो। डियर कल्याण, दाङ आउने जाने भइरहन्थ्यो। जिन्दगीका कतिपय घटनाहरू यस्ता हुन्छन् र कतिपय यादहरू यस्ता हुन्छन् जो एकपटक स्मृतिमा बसेपछि त्यसबाट छुट्टिन गाह्रो पर्दो रहेछ। समय बित्दै गयो, निर्मलका यादहरू धमिलो हुँदै गए पनि कहिलेकाहीँ फेरि गाढा हुन्थ्यो उसलाई भेट्दा। कुरा 2054 सालको हो। त्यति बेला म फेरि आफ्नो पढाइको सिलसिलामा कास्कीबाट सरुवा मिलाएर घोराईको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएकी थिए। मलाई राम्रोसँग याद छ, मेरो पढाइ चलिरहेको थियो। एक दिन मिना दिदीले अचानक विवाहको कुरा ल्याउनु भएछ मेरो घरमा। केटाको घर बुटवल थियो, नाम सुशील, चिटिक्क परेको केटा, पढाइमा राम्रो छ भन्थे। बुबाको कुखुराको दाना बनाउने कारखाना थियो बुटोल नजिकै र त्यही चल्थ्यो सबै कुरा। र यसरी सबै कुरा घरमा आइपुग्यो। परिवारले सहमति जनाए कि जनाएन थाहा भएन, तर एक दिन मिना दिदीले मलाई सुशीलको फोटो देखाउनु भयो, त्यो पनि कम्प्युटरको स्क्रिनमा। मैले हेरे, सोचे यो जिन्दगीको यात्रामा परिवारले रोजेको केटा हो, मैले कसरी त्यसलाई अस्वीकार गरौँ र मनमनै स्वीकार्न मन लाग्यो। डियर कल्याण, सादा कागज जस्तो हृदयभित्र कसैको तस्विर अङ्कित भए पनि त्यसलाई इलेजरले मेटेर मैले निर्मलको तस्विर राख्न खोजे, तर समयको हुरीले र समयको इरेजरले त्यसलाई मेट्दै लग्यो र परिवारको दबावले बिस्तारै बिस्तारै सुशीलको तस्विर मेरो हृदयको गहिराईमा छाउँदै गयो र कुरा परिवारमा चल्यो। बुबा सिडियो कार्यालयमा हुनुहुन्थ्यो, ठुलो पोस्टमा हुनुहुन्थ्यो। दिदीको विवाह भइसकेको थियो, त्यसैले मेरो विवाह गरेर पठाउने बुबाको चाहना थियो। तर आमा चाहनुहुन्थ्यो मैले अझै पढ्न सकु। तर मेरो व्यवहार देख्दा, मेरो चञ्चले पानी देख्दा, बुबाले विवाह गरेर मलाई कतै पठाउने मनसा व्यक्त गर्नु भएको थियो। सायद त्यही कारण होला परिवारमा दबाव पर्दै गयो ढेर कल्याण। र विक्रम सम्बत 2055 सालको वैशाख 18 गते मेरो र सुशीलको विवाह भयो। जीवनमा कोरिएका कोरेटाहरू, जीवनमा लेखिएका भाग्यरेखाहरू कसरी अङ्कित हुँदै जान्छन् जिन्दगीमा, र कसरी ती भाग्यरेखाहरू क्रमशः मधुर हुँदै जान्छन्, र जिन्दगीले जिन्दगीलाई कसरी डोर्याउँदै लान्छ म आज सुनाउँछु। र विवाह सकिएपछि मेरो बुबाले सुशीलको नाममा थाइल्यान्डको लागि टिकट काटिदिनु भएको थियो, मलाई राम्रोसँग याद छ। विक्रम सम्बत 2055 सालको जेठको 17 गते हामी थाइल्यान्डको लागि उडेका थियौँ। कति खुसीका दिनहरू थिए ती, कति रमाइला दिनहरू थिए। थाइल्यान्डको पटाया अझै पनि याद आउँछ ढेर कल्याण, र ती सहरहरू सँगसँगै घुमेका यादहरू स्मृतिमा अझै पनि झझल्को बनेर आइरहन्छ। अझै पनि यादहरूले डोडाइरहन्छन् जिन्दगीलाई, र जिन्दगीले जिन्दगीलाई, र भाग्यले भाग्यलाई कस्तै जाने डोरी कहाँनिर फुस्कदो रहेछ, र कहाँनिर जिन्दगीले जिन्दगीलाई छोडेर हिँड्दो रहेछ। म सुनाउन चाहन्छु आज तपाईँलाई मेरो कथा। यो मेरो आफ्नो कथा हो डियर कल्याण, तपाईँलाई सुनाउन चाहन्छु दिल खोलेर बस तपाईँलाई।
सागर सरी चोखो माया तिमीलाई दिउँला, यो जानले साथ दिए तिमी सँगै जिउँला। तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला।
सागर सरी चोखो माया
सँगै जिउला सिलसिला।
डियर कल्याण, जिन्दगी यात्रा हो मलाई लाग्छ, उकाली ओह्राली चलिरहने यात्रा। यात्रामा भेटिने उकालीहरू, अप्ठ्यारा बाटाहरू र बाटो सँगसँगै भेटिने जङ्गारहरू, फेरि जङ्गार कटेपछि आउने ओह्रालीहरू। जिन्दगीमा उकाली हुन्छ र न ओह्रालो हुन्छ, र ओह्रालो हुन्छ र न जिन्दगीमा उकाली हुन्छ। दुःख र सुख उकाली ओह्राली जस्तै जिन्दगीका यी दुई पाटोहरू चलिरहन्छन्, तराजु जस्तै तलमाथि चलिरहन्छन्। र जिन्दगीमा कहिलेकाहीँ नसोचेका कुराहरू अप्रत्याशित रूपमा आउँदा डियर कल्याण गाह्रो हुँदो रहेछ। मन थाम्न त गाह्रो हुन्छ, तर जिन्दगी थाम्न अझ गाह्रो हुँदो रहेछ। मन थाम्न त कता कता सजिलो जस्तो लाग्छ, तर जिन्दगीको भारी थाम्न गाह्रो हुँदो रहेछ। मन चाहन्छ आफूबाट कतै भागेर टाढा दूर बस्तीमा जाउँ, आफ्ना मनका बाहरू आफ्नो मनसँगै साटु, तर सकिँदो रहेनछ। कहिलेकाहीँ सोच्छु यो जिन्दगीको यात्राको थकित यो बाटोमा यतै कतै आराम गरौँ, तर सकिँदो रहेनछ। हिँड्नै पर्ने यो जिन्दगी जसरी पनि हिँडिदो रहेछ, समयले तान्दो रहेछ र त्यही समयले पछाडिबाट घचेट्दो रहेछ। तान्दै जाने समयमा हिँड्दै जाँदा जब म तपाईँको आवाज सुन्छु डियर कल्याण, मलाई लाग्छ एक दिन म आफ्नो जिन्दगीको कथा यही मान्छेलाई पठाउँछु जसले कमसेकम लाखौं लाख मान्छेमा त बाँडिदिन्छ। आज लेख्दैछु त्यही सम्झेर, मेरो कथा च्याथिदिए पाप लाग्छ तपाईँलाई, मेरो कथा फ्याँकिदिए पाप लाग्छ तपाईँलाई। मैले आफ्ना सबै प्रमाणहरू पठाएकी छु र यो जिन्दगीमा भेटिएका दुःख र सुखका पाटोहरू मैले आफूसँगै समेटेकी छु र मेरो जिन्दगीको कथा म सुनाउँछु आज डियर कल्याण तपाईँलाई। यसरी मेरो विवाह भयो, पढ्दै गरेकी केटी म, आमाको दबाबमा विवाह भएको हो डियर कल्याण। धेरै धेरै सब ठूला सपनाहरू थिए, पढेर केही गर्छु भन्ने सपना थियो, तर त्यो उमेरमा परिवारले गरेको निर्णयलाई मैले अस्वीकार गर्न सकेन। कसको परिवार आफ्नो छोरीको लागि नराम्रो सोच्न सक्छ र कसको परिवार आफ्नो छोरीको लागि नराम्रो सोच्न सक्छ र सबै कुरा राम्रो थियो। विवाह पश्चात म बुटोल घरमा आए, दाईहरू पोखरामा हुनुहुन्थ्यो, एकजना दाई कलेज पढाउँदै हुनुहुन्थ्यो भने अर्को दाईले आफ्नो व्यवसाय सुरु गर्नुभएको थियो पोखरामा, सानो एउटा होटल लिएर आफ्नो कारोबार सुरु गरिरहनु भएको थियो। म बुटोल आए, बुटोलमा ससुरा सासुरा तीनजना नन्दहरू हुनुहुन्थ्यो, एकजना नन्द साह्रै सोझो भने त्यसको विपरीत दुईजना नन्दहरू धेरै अप्ठ्यारो हुनुहुन्थ्यो, खुसी हुँदा प्रशंसा गर्ने तर खुसी नहुँदा कुरा काट्दै हिँड्ने, सबलाई हेर्नुपर्ने, सबलाई खुसी पार्नुपर्ने। त्यति बेला मेरो श्रीमान पढाइ छोडेर व्यापारमा संलग्न ता जनाइसक्नु भएको थियो, कुखुराका दाना उत्पादन गर्ने मेरो घरको परिवार सँगसँगै अर्थात् मेरो ससुरा सँगसँगै मेरो श्रीमान पनि हिँड्नु भएको थियो। विवाह गर्दा राम्रो पढे लेखेको केटा भनिएको थियो, तर उहाँले पढाइको साटो व्यापारलाई अगाडि बढाइरहनु भएको थियो। एक दिनको कुरा हो, मलाई राम्रोसँग याद छ, मेरो विवाह हुनुभन्दा एक हप्ता अगाडिको कुरा हो। निर्मल मलाई भेट्न आएको थियो र त्यति बेला उसले आफ्ना मनका कुराहरू साटेको थियो, आफ्ना मनका कुराहरू गरेको थियो र त्यति बेला उसले आफ्ना भावनाहरू साटेको थियो। मैले त्यति बेला उसलाई भनेको थिएँ, मन त मैले तपाईँलाई पनि पराउँथेँ, तर म एउटा केटी मान्छे हो, जिन्दगीको यो बाटोमा आइसकेपछि तपाईँले आफ्नो निर्णय सुनाउनु भयो, मलाई अफसोस छ, म तपाईँलाई चाहेर पनि केही गर्न चाहन सक्दिनँ। मन त चाहन्छ तपाईँसँगै जिन्दगी काटौँ, तर परिवारले गरिसकेको निर्णयको विरुद्ध म केही गर्न सक्दिनँ। त्यो दिन रोएको थियो, अझै पनि झलझली याद आउँछ उसका आँखाका आँसुहरू। त्यसपछि विक्रम सम्बत 2056 सालको कुरा हो। एक दिन अचानक मैले निर्मललाई भुटवलमा देखे। धेरै पछि म रिक्साबाट घर फर्कदै थिएँ। ऊ बस कुरिरहेको थियो भुटवलमा दाङ जानको लागि। मलाई देख्न साथ खै के भएको नि, मैले रिक्सालाई रोक्न लगाए। रिक्साले साइड लगायो र उसले भन्दै थियो रिक्सा चलाउने मान्छेले, तिम्रो घर त माथि होइन। मैले उसलाई गाली गरे। मैले रिक्सा रोकेपछि निर्मल मसँग आयो। मैले कुरा गरे। उसको अनुहार मलिन थियो, दुखी थियो र थकी जस्तो लाग्थ्यो। जिन्दगीको त्यो बाटोमा आइसकेपछि पनि मैले उसलाई किन त्यसरी सम्झे मलाई थाहा छैन। यादहरूमा, स्मृतिहरूमा, सम्झनाहरूमा यदा कदा ऊ आउँथ्यो। जब श्रीमान रिसाएर घरभित्र पस्नुहुन्थ्यो, मलाई निर्मल झलझल याद आउँथ्यो। खै किन याद आयो थाहा छैन। मान्छेको सबैभन्दा सुख भनेको उसको प्रेम हो, उसको स्नेह हो, उसको माया हो। धरतीहरू कल्याण, त्यही कुराबाट वञ्चित थिएँ म। सब चिज भएर पनि मायाको गहिराईमा म कतै डुब्न सकिन। त्यति बेला मेरो जेठो छोरा जन्मिसकेको थियो। रोहन 1 वर्षको थियो र त्यही बेला फोन साटासाट भएको थियो। मेरो घरकी बुहारी म बाहिर निस्कन पाउँदैन थिए, फोन मात्र साटेकी। निर्मलले पनि त्यसो फोन गर्दैनथ्यो, गर्ने कुरा पनि थिएन। समय गुज्रदै गयो। यदा कदा फेसबुक मार्फत, यदा कदा इमेल मार्फत भेट हुन्थ्यो, तर त्यति राम्रो सम्बन्ध थिएन, त्यति राम्रो कुरा हुँदैनथ्यो। तर कहिलेकाहीँ जिन्दगीको मनको गहिराईमा बस्ने यादहरू मेटिन गाह्रो हुँदो रहेछ ढेर कल्याण। कहिलेकाहीँ मनको गहिराईमा बास बस्ने ती स्मृतिहरू आफूबाट उडेर जान सक्दा रहेनछन्। पखेटा काटिएका चरी जस्तै बसिरहँदा रहेछन् स्मृतिहरू। आज सम्झन्छु म त्यो दाङको मिना दिदीको घर। निर्मलले कालो सर्ट र निलो कलरको जिन्स प्यान्ट लगाएको थियो र हातमा घडी बाँधेको थियो, साधारण घडी। र त्यो दिन ऊ जुन किसिमले मेरो अगाडि व्यक्त भएको थियो त्यो सम्झन्छु आज म। र फेरि टाढा कतै दूर बस्तीमा गएर फेरि उसलाई बिर्सन खोज्छु। यादहरू त चुम्बक जस्तै हुँदो रहेछन्, तान्दै ल्याए। जब जब मायाको अभाव हुन्थ्यो तब तब ऊ मेरो नजिक आउँथ्यो। जब जब म माया पाउँथे तब तब ऊ टाढा हुन्थ्यो। न उसले मलाई खोज्यो, न मैले उसलाई खोजे। न ऊ मसँग कुनै स्वार्थ लिएर आयो, न म ऊसँग कुनै स्वार्थ लिएर गए। समय गुज्रदै गयो। विक्रम सम्बत 2058 सालले प्रवेश गर्यो। ढेर कल्याण। छोरी रोहिता भर्खरै 6 महिनाकी थिए त्यति बेला। उसलाई डिपिटीको सुई दिनमा बुटवल अस्पताल गएको बेला, आम्दा अस्पताल पुगेको बेला निर्मलसँग अचानक भेट भयो। ऊ त्यहाँ एमबीबीएस सकेपछि को आफ्नो पढाइलाई सुचारू गर्दै त्यहाँ आएको रहेछ। मलाई देख्न साथ ऊ मेरो नजिक आउने कोसिस गरेर पनि सकेन। मैले टाढाबाट देखे ऊ पल्लो बिस्ताराको एउटा बिरामीलाई जाँचिरहेको थियो। एक मनले सोच्यो म उसको नजिक जानु व्यर्थ छ। तर अचानक खुट्टा अगाडि बढ्दै गए ढेर कल्याण र म उसको नजिक पुगेर भने एक्सक्युज मी। उसले मतिर हेरेर छक्क पर्यो। नर्सले भन्दै थियो डाक्टर साहब उसको के गर्नुपर्छ। उसले सबै कुरा छोडेर मसँग कुरा गर्न थाल्यो। बिरामीहरू एकाएक हामीलाई हेर्दै थिए। मैले भने छोरीको लागि आएको। उसले भने सबै कुरा ठिक छैन। मैले ठिक छ भने, तर मेरो आँखा मलिन थियो, अनुहारमा चमक थिएन। र त्यसपछि मैले फोन किन नगरेको भने, उसले भने तिमीले टेलिफोन नम्बर चेन्ज गरेपछि म के गरौँ। मैले उसलाई नयाँ सेल फोन नम्बर दिएँ। मेरो डियर कल्याण, अझै पनि याद आउँछ त्यो क्षण। बिहानको 11 बजेको थियो। भुटवलको आम्दा अस्पतालको कोठाभित्रको कुरा हो। र उसले त्यसपछि मलाई त्यो दिन बेलुका फोन गरे। श्रीमान कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो र मैले उसँग धेरै लामो कुरा गरे। उसले पनि कुरा गरे र भने पुरानो कुरा दोहोऱ्याए। मैले लामो सुस्केर हाले। जिन्दगी धेरै अगाडि बढिसकेको थियो। निर्णय लिन गाह्रो थियो ढेर कल्याण। निर्णय लिने कुरा पनि थिएन। तर समय गुज्रदै गयो। बिस्तारै बिस्तारै ऊ बुटवलमा मसँग भेट्ने क्रम अलिकति बढ्दै गयो। मैले कहिले पनि नकारात्मक रूपमा उसँग भेट गरेन र उसले पनि मलाई कहिले नकारात्मक रूपमा हेरेन। र एक दिन हामी भेटेको कुरा मेरो कान्छी नन्दले देख्नुभएछ डियर कल्याण। मैले कान्छी नन्दको फोटो पनि इमेल मार्फत पठाएको छु तपाईँलाई र त्यो कुरा घरमा चलेछ। एक दिनको कुरा हो, मलाई श्रीमानले सोध्नुभयो। मलाई अचम्म लाग्यो। मैले हाँस्दै भने उहाँले विश्वास गर्नु भएन। उहाँले भन्नुभयो, म तिम्रो सबै कुरा विश्वास गर्छु तर यस्तो कुरा म तिमीलाई विश्वास गर्न सक्दैन। यो कुरामा तिमी परिपक्व छौ, उहाँले यो भन्नु। सायद उहाँको कमजोरी थियो या मेरो जीवनको दुर्भाग्य थियो डियर कल्याण। समयले डोडाउँदै लग्यो मलाई, म अगाडि बढ्दै गए, समयले हुत्याउँदै लग्यो। घरमा सासू ससुराको अपहेलना, नन्दहरूको सधैँ सेवा गर्नुपर्ने, श्रीमानको माया पाउनु अभाव हुन्थ्यो मलाई। अबेर घर आउने, साथीहरूसँग बसेर बाहिर जमघट गर्ने, पिएर घरमा आउने र मसँग झगडा गर्ने। म सम्झाउँथे, उहाँले कुरा त बुझ्नुहुन्थ्यो तर उहाँ रिसको आवेगमा सबै कुरा बिर्सनुहुन्थ्यो। समय गुज्रदै गयो, बिस्तारै बिस्तारै मेरो प्रेमले जित्दै गयो। मैले जिन्दगीमा गल्ती गरे या सही गरे डियर कल्याण मलाई थाहा छैन, तर म आज तपाईँलाई सुनाउँछु मेरो कथा, बस मेरो आफ्नो कथा। पुनः स्वागत छ तपाईँलाई कार्यक्रम मेरो कथामा। कार्यक्रम मेरो कथा तपाईँ प्रत्येक बिहिबार 12 बजेदेखि 2 बजेसम्म र प्रत्येक शनिबार राति 12 बजेदेखि 1 बजेसम्म यसको पुनः प्रसारण सुन्न सक्नुहुन्छ। म डियर कल्याणको साथमा कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के गरिरहनु भएको छ, नदेखे पनि नबोले पनि नभेटे पनि म तपाईँलाई आवाज मार्फत सोध्न चाहन्छु। खुसीमा हुनुहुन्छ या दुःखमा हुनुहुन्छ, पीडामा हुनुहुन्छ या उमङ्गमा हुनुहुन्छ, जहाँ रहे पनि जस्तो रहे पनि दुःखलाई साथी बनाउनुहोस्। यो संसारमा जसले दुःखलाई साथी बनाउन सक्छ, जसले दुःखलाई आफ्नो सम्झन्छ, ऊ कहिले पनि निराश हुँदैन र जहिले पनि सफलताको बाटोतिर लागिरहन्छ। र जिन्दगीमा तपाईँसँग जे क्षमता छ, तपाईँ जे गर्न सक्नुहुन्छ त्यही बाटोमा हिँड्नुहोस्। फरक बाटोबाट मान्छे कहिले पनि सफल हुँदैन, यो कुरा याद गर्नुहोस्। काममा व्यस्त हुनुहुन्छ भने काम गर्नुहोस्, सबभन्दा ठुलो कुरा काम हो, मलाई नसुन्नुहोस् कृपया। काम गर्नुहोस्, सबभन्दा ठुलो कुरा काम हो, र कहिले पनि नसोच्नुहोस् म सानो काम गर्दैछु, काम कहिले पनि सानो हुँदैन। तपाईँको विचारलाई फराकिलो बनाउनुहोस्, विचार सानो नबनाउनुहोस्। काम भनेको ईश्वरको रूप हो, काम चाहे सानो होस् चाहे ठुलो होस् हरेक काममा ईश्वरको रूप हुन्छ। मेहनतका साथ काम गर्नुहोस् र म तपाईँलाई यो पनि आग्रह गर्दछु, यदि तपाईँको जीवनमा घटेका वास्तविक घटनाहरू छन् भने म तपाईँलाई म समक्ष पठाउन आग्रह गर्न चाहन्छु। यदि तपाईँको साथमा कोही छैन, तपाईँको आँखामा आँसु छ, तपाईँ एक्लो हुनुहुन्छ भने म छु तपाईँको साथमा। र त्यसको लागि तपाईँ मसँग सम्पर्क गर्न चाहनुहुन्छ भने फेसबुकमा जानुहोस्, KALYN कल्याण, JUTM कल्याण गौतम MEROKTH मेरो कथा @gmail.com मार्फत तपाईँ मलाई पठाउन सक्नुहुन्छ, अथवा तपाईँ फेसबुकमा गएर KALYN कल्याण, JUTM कल्याण गौतम टाइप गरेर तपाईँ मलाई अफलाइन म्यासेज पठाउन सक्नुहुन्छ। म जहाँ रहे पनि म तपाईँलाई सम्पर्क गर्दछु। कृपया यो कुरा जानकारी गराउन चाहन्छु, तपाईँ यो कुरामा ढुक्क हुनुहोस्, म जहाँ रहे पनि तपाईँहरूकै कार्यक्रम मेरो कथा निरन्तर रूपमा अगाडि बढिरहने कुरा जानकारी गराउन चाहन्छु। र यसको साथसाथै तपाईँले मलाई इमेल मार्फत आफ्नो जीवनका वास्तविक घटनाहरू पठाउन सक्नुहुन्छ र त्यसपछि म तपाईँलाई सम्पर्क गर्छु। कृपया काल्पनिक कथाहरू नपठाउनुहोला र म तपाईँलाई यो पनि आग्रह गर्दछु, काल्पनिक कथाहरू पढ्ने मेरो जस्तै कार्यक्रम थुप्रै कार्यक्रमहरू छ FM स्टेसनहरूमा, त्यहाँ पठाउन सक्नुहुन्छ। र मेरो कार्यक्रममा अथवा कार्यक्रम मेरो कथामा तपाईँले आफ्नो जीवनको वास्तविक घटना मात्र पठाउन सक्नुहुन्छ, त्यसको लागि मलाई केही प्रमाणहरू चाहिन्छ। तपाईं पहिला आफ्नो जीवनको वास्तविक घटना पठाउनुहोस्। यदि तपाईँको घटना वास्तविक हो भने पठाउनुहोस् र म तपाईँसँग प्रमाणहरू माग्यो भने तपाईँले पठाउन सक्नुहुन्छ। त्यसको लागि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। यो कुरा पनि जानकारी गराउन चाहन्छु र तपाईँलाई यो कुरा पनि जानकारी गराउन चाहन्छु र यो कार्यक्रम तपाईँको वास्तविक जीवनमा आधारित कार्यक्रम हो र त्यसै क्रममा आज मैले सञ्चिताजीले पठाउनु भएको उहाँको वास्तविक जीवन घटना तपाईँलाई सुनाइरहेको छु। नेपालमा हुनुहुन्छ र लोड सेडिङको कारणले यदि तपाईँले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने म तपाईँलाई उहाँको जीवनको वास्तविक घटनाको अघिल्लो अंश एकपटक रिक्याप गर्न चाहन्छु। सञ्चिताको जन्म विक्रम सम्वत 2036 सालको भदौ 17 गते कास्की जिल्लाको लेखनाथ नगरपालिकामा भएको थियो। उहाँको बुबा सरकारी जागिरे हुनुहुन्थ्यो, सरकारी पदको मथिल्लो सरकारी सेवाको मथिल्लो पदमा हुनुहुन्थ्यो। एकजना दिदी, दुईजना दाइ र एक बहिनी सहितको परिवारको उहाँको बुबाको सरुवाको कारण देशका विभिन्न भागमा जानुपर्ने हुन्थ्यो। त्यसक्रममा दिदी र दुईजना दाइ बाहेक उहाँ र बहिनी बुबा र आमासँगै देशका विभिन्न ठाउँमा पुग्नुभयो र त्यसै क्रममा 2050 सालमा उहाँको बुबाको सरुवा राप्ती अञ्चलको दाङ जिल्लाको सिडिओ कार्यालयमा भयो। उहाँले विक्रम सम्वत 2052 सालमा दाङको भरतपुर स्थित स्कुलबाट एसएलसी पास गर्नुभयो र 2053 सालमा उहाँ दाङ आउँदा उहाँ मीना दिदीसँग परिचय भयो र त्यही मार्फत उहाँको निर्मलसँग परिचय भयो। निर्मल वास्तवमा विज्ञान विषय लिएर पढिरहनु भएको थियो र त्यसपछि उहाँले एमबिबिएस पढ्न थाल्नुभयो र त्यसपछि उहाँहरूको बीचमा साधारण सम्पर्क थियो। समय बित्दै जाँदा सञ्चिताको घरमा विवाहको कुरा चल्यो र बुटोलबाट उहाँको विवाह भयो र विवाह पश्चात उहाँ बुटोल गएर बस्न थाल्नुभयो र त्यही क्रममा उहाँको श्रीमानसँगको सम्बन्ध अगाडि बढ्दै गयो र उहाँ आमा बन्नुभयो र पारिवारिक वातावरण जे जस्तो भए पनि उहाँको कठिन जिन्दगीको पाटो अगाडि बढिरहेको थियो र त्यही क्रममा उहाँको निर्मलसँग भेट भयो। एकपटक उहाँ आफ्नो बच्चाको लागि अस्पताल जाने क्रममा निर्मलसँग भेट भयो र त्यो क्रम अगाडि बढ्दै गयो र त्योभन्दा अगाडि उहाँको निर्मलसँग बुटोलमा भेट भएको थियो र यो साधारण रूपमा भेट भएको यो भेटघाटले उहाँहरूको जिन्दगीमा कस्तो परिवर्तन ल्यायो, कसरी जिन्दगी अगाडि बढ्छ र मान्छेको जिन्दगीमा वैवाहिक जीवनमा मान्छेको लागि चाहिने सब चिज भएर पनि मान्छेको जीवनमा स्नेह मायाको कमी र जीवनमा पूर्णता रहेन भने जीवन कसरी अगाडि बढ्छ। सुनौ यो अत्यन्तै मार्मिक जीवन घटना, तपाईँ हामीले सुन्नै पर्ने जीवन घटनाको बाँकी अंश म तपाईँलाई सुनाउँछु यो गीतपछि।
कुनै पल नभेटु म, यो मन डराउँछ, यो मन डराउँछ।
तिमीलाई कुनै पल नदेखु म, आँखा रसाउँछ, आँखा रसाउँछ।
तिमीलाई कुनै पल नभेटु म, यो मन डराउँछ, यो मन डराउँछ। केशको छहरीमा दिन बिताउन पाऊ
तिम्रा खुशीहरू सधैँभरि गुनगुनाउन पाऊ
तिम्रो त्यो केशको छहरीमा दिन बिताउन पाऊ
तिम्रा खुशीहरू सधैँभरि गुनगुनाउन पाऊ
ला 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 ला
ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला
तिमीलाई कुनै पल नभेटु म यो मन डराउँछ यो मन डराउँछ
तिमीलाई कुनै पल नदेखु म आँखा रसाउँछ आँखा रसाउँछ
यो मन डराउँछ यो मन डराउँछ
आँखा रसाउँछ
डियर कल्याण, मलाई लाग्छ समय र नदी उस्तै उस्तै हुन्। नदी जब पहाड फोडेर बग्छ, नदी जब पहाड फोडेर भेल सहित बग्दै जान्छ, नदीले पहाड भन्दैन, अगाडि जे भेट्छ उसलाई बगाउँदै लान्छ। नदी बाटो खोज्छ र समयले पनि बाटो खोज्छ। जब समयको अगाडि विशाल पहाडहरू खडा हुन्छन्, तब पहाडहरू चिथोरेर हिँड्ने गर्छ समय, पहाडहरू फोडेर हिँड्ने गर्छ समय। सायद त्यसैले मान्छेहरूले भनेको होला, समय बलवान हुन्छ, समय सबैभन्दा शक्तिशाली हुन्छ, समयले त पहाड फोडेर लैजान्छ। त्यसैले जिन्दगीमा रहेका पहाडहरू, जिन्दगीमा रहेका अप्ठ्याराहरू सब चिज समयले फोड्दै जान्छ, समयले गुजार्दै जान्छ। म आज सुनाउँछु तपाईँलाई मेरो कथा डियर कल्याण। यसरी निर्मलसँगको मेरो सामिप्यता, मेरो भेटघाट कुनै स्वार्थको थिएन डियर कल्याण, न उसमा थियो न ममा थियो, म चाहँदैन थिएँ मेरो जिन्दगीमा ऊ फेरि मसँग आओस्, र ऊ पनि चाहँदैन थियो कि मेरो जिन्दगीमा म उसँग जाउँ। तर समयले हामीलाई नजिक बनाउँदै लग्यो। मेरो श्रीमानको व्यापार चल्दै थियो, यदा कदा मेरो श्रीमानको बानीमा परिवर्तन आउँदै गयो डियर कल्याण। उहाँप्रति मेरो कुनै रोष थिएन, मेरो कुनै ईर्ष्या थिएन। कुरा 2062 सालको हो। त्यहाँसम्म जसो तसो जिन्दगी गुज्रिरहेको थियो। म काम विशेषले पोखरा जाँदै थिएँ आमा बिरामी भएको कारणले, र त्यति बेला मेरो बुबाले मेरो श्रीमानलाई पनि आउन आग्रह गर्नुभएको कारणले मेरो श्रीमान पनि मसँगै हुनुहुन्थ्यो। हामी बसमा थियौँ, बच्चाहरू ससाना हामीसँगै थिए, एउटै यात्रामा थियौँ। सुख दुःखका कुराहरू चलिरहेका थिए। बस अचानक पाल्पा पुग्यो, र पाल्पा पुग्न साथ मेरो मोबाइलमा फोन आयो निर्मलको। मैले उसँग कुरा गरेँ, एकछिन कुरा गरेर फोन राखेँ डियर कल्याण। आज सुनाउँछु तपाईँलाई मेरो कथा। र त्यसपछि श्रीमानले प्रश्न गर्नुभयो कसको फोन हो भनेर। मैले पहिलो पटक श्रीमानलाई डाँटे, मेरो माइतीको मान्छे हो भनेर डाँटे, तर श्रीमानले विश्वास गर्नु भएन। मैले त्यो दिन बेलुका पोखरा पुगेपछि श्रीमान र म बेलुकी कोठामा गएपछि श्रीमान रिसाउँदै अर्कोतिर फर्केर सुत्नु भयो। मैले त्यसो किन गर्नुभएको भनेर सोधे। ढेर कल्याण, मेरो गल्ती थियो, मलाई प्रायश्चित लागिरहेको थियो, मलाई नरमाइलो लागिरहेको थियो। र त्यसपछि मैले हृदय माफी मागे श्रीमानसँग, तर श्रीमानले मेरो कुरालाई स्वीकार्नु भएन। करिब 10 दिनसम्म हामी त्यहाँ बस्यौँ। सबै कुरा ठिक थियो, मेरो बुवा आमासँग उहाँ राम्रो बोल्नुहुन्थ्यो, मेरो बुवा आमाले पनि उहाँलाई साह्रै मन पराउनुहुन्थ्यो। र त्यसपछि हामी बुटवल फर्क्यौँ। बुटवल फर्केपछि श्रीमानले एक दिन मलाई भन्नुभयो, म जाँदैछु, 2 दिनसम्म फ्याक्ट्रीबाट फर्कदैन होला, कुखुराका दानाहरू काठमाडौँ सप्लाई गर्नु छ, धेरै काम छ। त्यति बेला मैले भनेकी थिएँ बेलुका आए भइहाल्छ नि, कति टाढा छ र। उहाँले मेरो कुममा धाप हान्दै भन्नुभयो, म नआएकै राम्रो हुन्छ, तिमीलाई फोन गर्न सजिलो हुन्छ। उहाँले व्यङ्ग्य गरेर जानुभयो। ढेर कल्याण, कुरा साधारण थियो, आज सम्झन्छु म कसलाई भनौँ, एउटा विवाहित चेली हुँ म, कसलाई व्यक्त गरौँ यो मनको कुरा, कसले बुझिदिन्छ यो भावना, कसले बुझिदिन्छ यो दुःखको कुरा, बुझ्नै नसकिने दुःखको कुरा आज तपाईँलाई सार्दैछु। ढेर कल्याण, आज तपाईँलाई सुनाउँदैछु म मेरो कथा। यसरी त्यो दिन श्रीमान जानुभयो। त्यसको 3 दिनपछि आउनुभयो। उहाँको बानीमा बिस्तारै परिवर्तन थियो। राति अबेर आउने, साथीहरूसँग बसेर ड्रिङ्क्स गर्ने र घरमा आएपछि मसँग झगडा गर्ने, केटाहरूको नाम लिएर जोड्ने, 1 जना होइन 10 जना केटाहरूको नाम लिएर जोड्ने। वास्तवमा म कुनै केटाहरूसँग जोडिन चाहँदैन थिएँ। ढेर कल्याण, मलाई मात्र मेरो बाधा थियो कि मेरो परिवारमा माया र स्नेहको कमी थियो, सासु ससुराको गुनासो, नन्दहरूले कहिल्यै पनि राम्रो भन्नुहुँदैन थियो, ठुली नन्द असाध्य गतिलो हुनुहुन्थ्यो, असाध्य माया गर्नुहुन्थ्यो। उहाँ विवाह भएर गएपछि 2 जनाले मलाई कहिल्यै पनि साथ दिनु भएन। घरमा बिहान 5 बजे उठ्यो, सबै कुरा भएर पनि केही नभएको रित्तो जस्तो, कतैबाट काम गर्न ल्याइएको केटी जस्तो मेरो जिन्दगी गुज्रिरहेको थियो। तर मैले सब कुरा चुपचाप सहिरहेको थिएँ। यसरी समय बित्दै गयो। बिस्तारै बिस्तारै उहाँ मेरो श्रीमान फ्याक्ट्रीमा गएपछि 1 हप्तासम्म हराउन थाल्नुभयो। मान्छेहरू भन्थे अरू कसैसँग उता बस्न थालेको छ, तर मलाई विश्वास लाग्दैन थियो। बच्चाहरू ससाना थिए, यसरी कसरी हुन्छ जस्तो लाग्थ्यो। तर सबै कुरा मैले विश्वास गर्न नसके पनि ढेर कल्याण, कदा कदा मनले भन्थ्यो कतै यो कुरा साँचो हो कि जस्तो लाग्थ्यो। यसरी समय गुज्रदै गयो, समय अगाडि बढ्दै गयो। समय अगाडि बढ्दै जाने क्रममा बिस्तारै बिस्तारै श्रीमानको र मेरो बीचमा धेरै ठूलो पर्खाल खडा हुन थाल्यो, विश्वासको कमी हुन थाल्यो। मलाई लाग्थ्यो जिन्दगीका यी खुसीहरू बाँटेर, जिन्दगीका यी खुसीहरू साटेर हाँसेर बाँचिरह, तर सकिन। मैले एक दिन यो कुरा मेरो दिदीलाई भने, दिदीले मलाई बोलाउनु भयो र त्यसपछि म पोखरा गए। दिदीलाई सबै कुरा गरेपछि दिदीले भन्नुभयो, एकपटक राम्रोसँग सम्झाऊ, त्यस्तो होइन होला, तर आफ्नो खुसीको लागि जिन्दगीलाई दुःखमा साट्नु पनि त हुँदैन। म बुटवल फर्के, सासू ससुरासँग कुरा राखे, तर मेरो कुरा कसैले सुनेन। एक दिन श्रीमान आएपछि सबै कुरा भने, म हजुरलाई सारा खुसी दिन चाहन्छु, मेरो जिन्दगीमा कोही पनि छैन, यदि म कसैसँग लागेको भए, कसैसँग हिँडेको भए, म आजको रात काट्न नपाऊ, छोरीको टाउकोमा हात राखेर कसम खाए। ढेर कल्याण, त्यो रात म यति धेरै रोए। ढेर कल्याण, सायद मेरो आँसु तपाईँले देखेको भए, तपाईँको आँखामा पनि आँसु आउँथ्यो होला, तर मेरो श्रीमानको मन पग्लेन। उहाँ जस्ताको तस्तै हुँदै जानुभयो, आफ्नो कुरामा अडिग हुँदै जानुभयो। दिन बित्दै गए, चुपचाप चुपचाप सबै कुरा सहँदै गए। कुरा 2064 सालको हो। म छोरीलाई र छोरालाई लिएर काठमाडौँ आए। छोराको पढाइ असाध्यै राम्रो थियो। ससुरा चाहनुहुन्थ्यो उसले काठमाडौँ पढोस् र उहाँले बारम्बार भन्नुहुन्थ्यो यो नातिलाई काठमाडौँ लगेर कतै राम्रो बोर्डिङ स्कुलमा भर्ना गरिदियो, यहाँभन्दा त्यहीँ पढ्छ। ससुराको अनुरोधमा म काठमाडौँ गएर लिटिल एन्जल्समा छोरालाई भर्ना गरेको थिएँ र छोरी पनि मेरो साथमा थिए र म काठमाडौँ गएर एक हप्तासम्म बसेँ। मेरो आमाको बहिनीको घर काठमाडौँमा थियो, काठमाडौँ ललितपुरको सातौँ बाटोमा। म त्यहीँ बसेँ र खै के भयो पनि मेरो श्रीमानको फोन आएन र मैले त्यो दिन अचानक निर्मललाई फोन गरेँ। उसले फोन उठाए, ऊ काठमाडौँमा थियो। मैले निर्मललाई त्यति बेला भेटेँ। सायद मेरो जिन्दगीको सबभन्दा ठुलो कमजोरी थियो होला डियर कल्याण, खै के भयो थाहै भएन। र त्यति बेलासम्म ऊ अविवाहित थियो र आफ्नो पेसामा कटिबद्ध ऊ विवाह गर्न चाहन्थ्यो र उसले पुरानो कुरा दोहोऱ्याए, आफ्नो कुरा गरे र मलाई नरमाइलो लाग्यो र बिस्तारै बिस्तारै उसको सामिप्यता पाए। मान्छेहरू भन्छन् केटी मान्छे जहाँ सहारा भेट्छ त्यहीँ फैलिन्छ, केटी मान्छे त लहरा हो। सायद मेरो जिन्दगीमा त्यही भयो होला। कहिलेकाहीँ त दुःख लागेर आउँछ तर कहिलेकाहीँ सोच्छु मेरो जिन्दगीले गलत निर्णय त गरेन। बिस्तारै बिस्तारै मेरो निर्मल मेरो सामिप्यमा आउँदै गयो, मेरा दुःखहरू बाँड्दै गयो। ऊ भन्थ्यो पुराना कुराहरू गर्थ्यो र आफ्नो मायाको कुरा दोहोऱ्याउँथ्यो। मानिसले एकपटक माया गर्छ र उसलाई बिर्सन सक्दैन। सायद मैले तिमीलाई पहिलेको सम्झेर होला, म सब चिज भुलेर पनि म तिमीलाई भुल्न सक्दैन। समय गुज्रदै गयो। म त्यसपछि बुटोल फर्के, उसँग बारम्बार सम्पर्कमा हुन्थे, फेसबुक मार्फत, इमेल मार्फत, टेलिफोन मार्फत। यो कुरा बिस्तारै बिस्तारै मेरो परिवारमा थाहा भयो। बच्चाहरू साना थिए, छोरी सानी थिए, छोरा सानो थियो, तर श्रीमान र परिवारको मायाबाट टाढिएकी म। बिस्तारै बिस्तारै परिवारले सबै कुरा उठाउँदै गए र अन्त्यमा मेरो श्रीमानले मलाई एक दिन प्रश्न गर्नुभयो र मैले प्रश्नको जवाफ दिन सकिनँ र त्यसपछि मैले विचार गरेँ अब सब चिज छोडेर म मेरो माइती फर्कन्छु, म केही कुरा गर्न सक्दिनँ। र त्यो दिन मलाई राम्रोसँग याद छ ढेर कल्याण, त्यो दिन मेरो श्रीमानले मलाई पिट्नुभयो रातिको बेला। म रोएँ, मैले भने मैले कुनै गल्ती गरेको छैन, तर मेरो कुरा कतै सुनिएन ढेर कल्याण। त्यो रात जिन्दगीको पहिलो रात थियो, सारा रात म रोएको थिएँ। आज सुनाउँछु म तपाईँलाई मेरो कथा, एउटा चेलीको कथा हो, एउटा चेलीको पीडा हो, कसैले बुझ्न नसक्ने पीडा हो डियर कल्याण। म आज तपाईँलाई साट्न चाहन्छु, कमसेकम यो शहरमा र यो संसारभर रहेका नेपालीहरू बीच तपाईँ एकजना हुनुहुन्छ जो पीडाका कथाहरू पढिदिनुहुन्छ, दुःखका कथाहरू पढिदिनुहुन्छ। त्यसैले त तपाईँलाई लेख्न मन लाग्छ, त्यसैले त तपाईँलाई भन्न मन लाग्छ। कसैलाई नभनिएको कथा म आज तपाईँलाई सुनाउँछु, बस तपाईँलाई। डियर कल्याण, भनिन्छ समयले बनाएका घाउहरू समयले नै निको पार्छ, भनिन्छ समयले उठाएका ज्वारबाटाहरू समयले नै शिथिल बनाउँछ, तर कहिलेकाहीँ समय यति बलवान बनेर आउँछ जसले पहाड फोड्न सक्दो रहेछ। पानी र समय उस्तै उस्तै हो, पानीलाई जति थुन्दै गयो त्यति बेग बन्दै जान्छ पानी, समय पनि त्यस्तै रहेछ। विक्रम सम्बत 2066 सालको कुरा हो, असारको महिना, बुटोलमा असाध्यै पानी परेको थियो ढेर कल्याण। तिनाउँ खोला उर्लेर आएको थियो, घरको झ्यालबाट तिनाउँ खोला हेर्थे, कसरी उर्लेर बगेको होला तिनाउँ खोला, मन पनि त्यसरी उर्लेर आएको थियो। श्रीमानसँग कुरा नभएको एक महिना भएको थियो, साधारण कुरा हुन्थ्यो, भावना थिएन, माया थिएन, स्नेह थिएन, कसरी जिन्दगी गुजार्ने, म नाटक गरेर बस्थे, म नाटक सम्झेर बस्थे। जिन्दगी हो, दुई दिनको जिन्दगी हो, कसरी बाँचु ढेर कल्याण, दुःखमा बाँचु कि सुखमा बाँचु, नाटक गरेर बाँच्न सक्थे, श्रीमानलाई खुसी बनाएर आफू दुखी भएर बाँच्न सक्थे, तर कति झेल नाटक गरू, एक दिन होइन, दुई दिन होइन, तिन दिन होइन, कति दिनसम्म। एकातिर आफूलाई अनवरत रूपमा माया गर्ने केटा छ, अर्कोतिर जिन्दगीको नाटक चलिरहेको छ, कतै स्नेह छैन। नन्दहरू जहाँनिर खाल्टो भेट्छन् त्यहीँनिर पूर्ण तयार छन्, सासू ससुरा बिहान 5 बजे तातो पानी कोठामा पुर्याएन भनेर रिसाउँछन्। आजको युग हाँस्नुपर्ने युग, आफ्नो खुसीमा बाँच्नुपर्ने युग, समयमा पढ्न सकिन। दुर्भाग्यका पर्खालहरू अगाडि खडा हुन्छन् ढेर कल्याण, कसमा व्यक्त गरौँ, कसलाई सुनौ, पढेकी भए कमसे कम अफिस जान्थ्यो होला, छाती फुकाएर हिँड्थ्यो होला, शिर ठाडो हुन्थ्यो होला, समय पढ्न सकिन। बुबा आमाले बिहे गर्छस् भनेर सोद्धा हुन्छ भनिदिए, अल्लाह रे बुद्धि, पढिन। राम्रो केटा, खानदानको केटा, व्यापार बिजनेसमा सफल भएको केटा, बुटोलको हुने खानेको केटा, श्रीमान पाएपछि के खोज्छस् भने साथीहरूले चुपचाप सहे र विवाह गरेर आए। नलागेको दाग लाग्यो ढेर कल्याण, नलागेको पात लाग्यो ढेर कल्याण, मैले सकिन। र अन्त्यमा छोरा र छोरीलाई लिएर एक दिन म पोखरा फर्के, बुबाले थाहा पाउनुभयो, बुबा घरमा आउनुभयो र त्यसपछि बुबाले एकपटक भन्नुभयो, तिमी बुटोल फर्क छोरी, हामी एकपटक ज्वाइँलाई सम्झाउँछौ, मान्नु भएन भने बेग्लै कुरा हो। मार्को दिन बुटोल फर्के, त्यति बेला नन्दहरू मसँग बोल्नु भएन, सासू ससुरालाई गएर ढोकिदिए, मलाई राम्रोसँग याद छ। छोराहरूले त्यो दिन भोक लाग्यो भन्दै थिए, भान्सा कोठामा गएर खाना बनाइदिए, सासू ससुरालाई बनाए, नन्दहरूलाई खाना बनाए, तर कसैले खाएन। बिहान उठ्दा सबै कुरा यथावत थियो, श्रीमानलाई फोन गर्दा फोन उठेन, मोबाइलको स्विच अफ भयो, उहाँको फ्याक्ट्रीमा फोन गरे, ल्यान्डलाइनमा उहाँ छैन भन्ने जवाफ आए, र मान्छेहरू भन्न थाले उहाँ त उतै बस्नुहुन्छ अरू कसैसँग। जिन्दगी फाटिसकेको थियो ढेर कल्याण, फाटिसकेको घैँटो जस्तो, फुटेको घैँटोलाई कति टाल्नु। र त्यसपछि बुबाले मेरो श्रीमानलाई फोन गर्नुभएछ, श्रीमानले र हाँसेर कुरा गर्नुभयो, तर कुरा जस्ताको तस्तै भयो, केही पनि भएन। त्यसपछि म करिब 1 हप्ता फर्केँ र त्यसपछि मैले कठोर निर्णय लिएँ र म माइतीमा बस्ने निर्णय गरेँ। मैले निर्मललाई आफ्नो बनाएन ढेर कल्याण, म निर्मललाई आफ्नो बनाउनको लागि मैले मेरो सुशीललाई छोडेको थिएन, म त्यहीँ बसेँ। विक्रम सम्बत 2067 सालको कुरा हो, मेरो पार पाचुके भइसकेपछि, डिभोर्स भइसकेपछि निर्मलको परिवार मेरो घरमा आयो, मेरो हात माग्यो ढेर कल्याण। र विक्रम सम्बत 2067 सालको वैशाख महिनामा मेरो विवाह भयो। धेरै मान्छेले मलाई गाली गरे ढेर कल्याण, धेरै मान्छेले मलाई नराम्रो सम्झे, म कहाँ गएर व्यक्त गरौँ आफ्ना दुःखका कुराहरू, कहाँ गएर सुनाऊ, को छ यो दुनियाँमा मेरो दुःख बुझिदिने, मेरो पीडा बुझिदिने। त्यसैले त आज तपाईँलाई भन्दैछु, त्यसैले आज तपाईँलाई लेख्दैछु ढेर कल्याण, यो मेरो कथा, र आज म जाँछु, म मेरो खुसीमा छु, बच्चाहरूको लागि कानुनी रूपले जे छ त्यसैले अहिले मसँग बसिरहेका छन्। आज हामी खुसी छौँ। निर्मल त्यहाँबाट सरुवा भएर नेपालगञ्ज गएको छ। नेपालगञ्जको धम्बोजी चौकमा डेढा गरेर बस्छौँ हामी। सबै कुरा खुसी छ, तर जिन्दगीको जब जब पछिल्लो पाटोमा फर्कन्छु दुःख लाग्छ टेर्का ल्याउन। र नेपालगञ्जमा बसेर जब म इमेज एफएम ट्युन गर्छु, तपाईँको आवाज सुन्छु र सोच्छु कमसेकम यो दुनियाँमा दुःख बुझिदिने त एकजना छ। त्यसैले आज तपाईँलाई लेखिरहेको छु यो मेरो कथा, यो मेरो आफ्नो कथा। त्यसैले यो कथा मार्फत मैले छोडेको श्रीमानलाई भन्न चाहन्छु, म मेरो अहिले भएको श्रीमानको लागि मैले परिवार त्यागेको होइन। मैले त माया पाएन। जहाँ माया हुन्छ त्यहीँ हुन्छ जिन्दगी। अरू कुरा त तपसिलका कुरा हुन्, मसँग केही रहेन। बिहान 5 बजे तातो पानी कोठामा पुगेन भनेर सासु ससुरा मसँग महिनौसम्म बोल्नु भएन। लगाएको लुगा राम्रोसँग धोएन भनेर नन्दहरू मसँग वर्षौंसम्म बोल्नु भएन। चुपचाप चुपचाप म तिम्रो मायाको लागि सहँदै गए, तर सहन सकिन। आज म टुटेकी छु, तर कमसेकम कसैको माया त पाएकी छु। त्यही मायामा बाँचेकी छु म। त्यसैले आज सबैलाई यही भन्न चाहन्छु, मैले गल्ती गरेकी सही गरे मलाई थाहा छैन, तर मेरो जिन्दगीको बाटो हिँडिरहेको छु म। कसरी हिँडिरहेको छु त्यो त मलाई थाहा छ, तर मैले ठिक गरे कि गलत गरे मलाई थाहा छैन। त्यसैले यो कार्यक्रम सुनिरहनुभएका तपाईँहरू सबैलाई डियर कल्याणको आवाज मार्फत प्रश्न गर्न चाहन्छु, मेरो निर्णय गलत थियो या सही मलाई थाहा छैन। कृपया मलाई भनिदिनुहोस् न म गलत छु कि सही। बस म तपाईँको जवाफको प्रतीक्षामा बाँचिरहनेछु, बस बाँचिरहनेछु।
मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनारलाई छोई भाग्ने लहरेको पानी जस्तो। आवेश मात्र नै हो तिर्खाको राम्रो अर्को, एक भेष मात्र नै हो, एक भेष मात्र नै हो।
तिम्रो हेराइमा केवल आँखा छ मुट छैन,
तिम्रो बोलाइमा स्वर छ ढुकढुकी केही छैन। मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनारलाई छोई भाग्ने लहरको पानी जस्तो। पानीलाई आकार दिने कोशिश नगर,
तिमी हावालाई सब भार दिने कोशिश नगर।